الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم معزز حاضرین اکرام، آج ہم سورہ البقرہ کا آغاز کر رہے ہیں. یہ قرآن مجید کی دوسری سورہ مبارکہ ہے. اس کے بارے میں یہ بات بالاتفاق مانی جاتی ہے کہ یہ مدینہ میں نازل ہوئی. جیسا میں نے شروع میں عرض کیا تھا کہ قرآن مجید کے 7 چیپٹرز اس طرح سے بنے ہوئے ہیں کہ کچھ مکی، ایک یا ایک سے زیادہ مکی صورتیں، اور پھر ایک یا ایک سے زیادہ مدنی صورتیں. تو سورہ الفاتحہ اس چیپٹر میں اکیلی مکی سورہ ہے. اس کے بعد سورہ مائدہ تک ساری مدنی سورہ سے پہلا چیپٹر بنتا ہے. قرآن مجید میں اس طرح سے 7 چیپٹر ہیں جو دو دو طرح کی صورتوں سے، یعنی مکی اور مدنی صورتوں سے مل کر بنے ہوئے ہیں. سورہ فاتحہ میں ہم نے آخری آیت کے بارے میں یہ بات کی تھی کہ قرآن مجید میں لوگوں کی 3 قسمیں کر دی ہیں، ایک انمتا علیہم، ایک مغضوب علیہم اور ایک ضالین. انمتا علیہم وہ لوگ ہیں جن کے اوپر اللہ تعالیٰ کی ہدایت کسی بھی طریقے سے واضح ہوئی، انہوں نے اس کو تسلیم کر لیا، اور تسلیم کرنے کے بعد اچھے انجام ان کے لیے اللہ تعالیٰ نے لکھ دیا. مغضوب علیہم وہ لوگ ہیں کہ جن پر ہدایت اتری، بات واضح ہوئی، لیکن انہوں نے بات ماننے سے انکار کر دیا. جب بات ماننے سے انکار کر دیا تو ان کے اوپر عذاب آیا. اس طرح سے یہ دوسرا گروپ تشکیل پاتا ہے، جس کی مثالیں میں نے دی تھیں کہ قوم عاد، قوم ثمود، اس طرح کے یہ سارے لوگ جو ہیں وہ اس میں آ جائیں گے. اس کے بعد تیسرا گروہ ہے کہ جو ضالین کا ہے، ان کے اوپر ہدایت آئی یا ان کے سامنے آئی تو انہوں نے ماننے سے انکار کر دیا، لیکن کسی وجہ سے وہ عذاب کا شکار نہیں ہوئے، یا ہدایت کی طرف انہوں نے توجہ نہیں کی، خود اپنی پسند کے کچھ نظریات تشکیل کر لیے، تو یہ بھی ضالین میں آئیں گے. یعنی جو خدا کی اتاری ہوئی ہدایت پر نہیں ہیں لیکن اللہ تعالیٰ کی ناراضی ان پر ظاہر نہیں ہوئی، وہ ضالین ہیں. آگے پورے قرآن مجید میں ان کے بارے میں، یعنی تینوں گروپوں کے بارے میں مختلف پہلوؤں سے بات ہوتی رہے گی. سورہ البقرہ میں، جس کا آج ہم آغاز کرنے جا رہے ہیں، اس میں بنی اسرائیل کے بارے میں کچھ باتیں کی گئی ہیں آغاز میں. اس کے بعد بنی اسماعیل اور ابراہیم علیہ السلام کے بارے میں کچھ باتیں کی گئی ہیں، اور پھر کچھ سوالات کے جواب دیے گئے ہیں. اس طرح سے یہ جو سورہ البقرہ ہے، یہ بڑے 3 حصوں میں تقسیم ہو جاتی ہے. بنی اسرائیل کے بارے میں 3 گروپ زیر بحث آئیں گے. پہلا گروپ وہ ہے جو ایمان لے آیا، دوسرا گروپ بنی اسرائیل کا وہ ہے جو ایمان نہیں لایا اور پکا فیصلہ کر لیا کہ ہم ایمان نہیں لائیں گے، اور تیسرا گروپ وہ ہے کہ جس کو دعوت جب پیش کی گئی قرآن مجید کی، نبی کریم صلی اللہ علیہ وسلم کو ماننے کی، تو انہوں نے کہا کہ ہم بھی تو ایمان والے ہیں، آپ بھی ایمان والے ہیں، تو مصالحت کر لیتے ہیں. باقی سورہ کوئی 130 آیات تک انہی لوگوں کے ساتھ گفتگو کرتی ہیں کہ تم لوگ ایمان والے نہیں ہو، اور نہ صرف یہ کہ ان کے بارے میں بات کرتی ہے بلکہ پوری تاریخ اٹھا کر مختلف اہم واقعات اللہ تعالیٰ نے ان پر ثابت کیا کہ بنی اسرائیل جو ہیں وہ صاحب ایمان نہیں ہیں، اور اب اس قابل بھی نہیں ہیں کہ اس نبوت کو مانیں. نہ انہوں نے حضرت عیسیٰ کو صحیح طرح سے مانا، نہ حضرت موسیٰ کو صحیح طرح سے مانا علیہم السلام. تو اس طرح سے یہ جو یہود کے 3 گروپ ہیں، ایمان والے، پکے کافر اور جو مصالحت کی کوشش کرتے رہے، تو اس سورہ میں بنی اسرائیل کے بارے میں ان کا تعارف کرایا گیا ہے. اب یہ ذہنوں میں سوال پیدا ہو سکتا ہے کہ قرآن مجید نے یہ کیوں کیا کہ جو سورہ آخری زمانے میں نازل ہوئی مدینہ میں جا کر اس سے قرآن کا آغاز کر دیا. یہ ایک فطری سی بات ہے کہ جب بھی کوئی کتاب شروع ہوگی تو یہ ثابت کیا جائے گا یا بتایا جائے گا کہ جو اللہ کی ہدایت پہلے نازل ہو چکی ہے اس کے لحاظ سے اس کا مقام کیا ہے، یہ کتاب کیوں نازل ہوئی ہے. تو فطری سی بات تھی. اس وجہ سے آغاز میں جو پرانی امتیں موجود تھیں ان کے پاس جو دین تھا اس پر بات کرنا ضروری تھی. تو اس لیے آغاز میں بنی اسرائیل اور اس کے بعد اہل کتاب کا دوسرا حصہ جو ہے, یعنی آپ سادہ زبان میں کہہ لیجئے کہ یہود اور نصارہ کے بارے میں بات کرنی ضروری تھی. اس کے بعد پھر یہ بتانا تھا کہ اب جو نئی امت ہے وہ کیا ہے, اس کی حقیقت کیا ہے. تو یہ دونوں باتیں اس سورہ میں, ان دونوں صورتوں میں کہہ لیجئے جو آگے آ رہی ہیں, ان میں بتائی جائیں گی. تو اس لیے آغاز میں یہ فطری سی بات تھی کہ جو خدا کا دین پہلے نازل ہو چکا ہے اس کے حوالے سے کوئی سوالات, کوئی پہلو جو ہیں وہ واضح کیے جائیں. تو اس سورہ کا آغاز بھی بسم اللہ الرحمن الرحیم سے ہوتا ہے, اس کے بارے میں ہم بات کر چکے ہیں. پہلی آیت الف لام میم ہے. الف لام میم کے بارے میں بہت, ان کو حروف مقطعات کہتے ہیں کیونکہ یہ حرف الگ الگ پڑھا جاتا ہے, الف الگ پڑھا گیا, لام الگ پڑھا گیا, میم الگ پڑھا گیا, اس وجہ سے ان کو مقطعات یعنی کٹے ہوئے حروف. باقی جتنے لفظ ہوتے ہیں اس میں لفظ بن جاتا ہے, مثلا ذالک آگے آ رہا ہے یا بسم اللہ ہم نے پڑھا ہے تو پورا ایک لفظ بنا ہوا ہے, جبکہ یہ لفظ بنا ہوا نہیں ہے, حروف الگ الگ ہیں. تو اس وجہ سے ان کو مقطعات کہا جاتا ہے, یعنی کٹے ہوئے حروف. پرانے ہمارے جتنا بھی لٹریچر تھا اس میں اس کے معنی کے بارے میں یہی بات کہی جاتی ہے کہ کوئی نہیں جانتا, لیکن کچھ اندازے لگانے کی کوشش کی گئی, جیسے الف اللہ, لام جبریل اور اس طرح کی چیزیں, میم محمد. لیکن عربوں کا یہ طریقہ نہیں رہا کبھی بھی کہ وہ کوئی اس طرح کے مخفف بنانے کی کوئی طریقہ اختیار کرتے ہوں. ہمارے زمانے سے پہلے ریسنٹ پاسٹ میں مولانا فراہی نے یہ نظریہ دیا ہے کہ پرانی زبان جب شروع ہوئی تھی تو تصویری حروف سے شروع ہوئی تھی. یعنی اگر آپ نے گھر لکھنا ہے تو گھر بنا دیا جاتا تھا, بیت مثلا عربی میں گھر بیت کو کہتے ہیں. تو اب وہ بیت آہستہ آہستہ حرف کی شکل اختیار کر گیا, تو جتنے بھی حروف ہیں وہ اسی طرح سے بنے ہیں. مثلا الف جو ہے وہ جو لکھا جاتا تھا وہ بیل کا سر بنایا جاتا تھا. ابھی بھی اگر آپ دیکھیں تو سینگ سا ہم الف لکھتے ہیں, ایک جیسے کیپیٹل آئی لکھا جاتا ہے ایک خاص شکل کا, الف اس طرح لکھا جاتا تھا. تو یہ اصل میں یوں بیل کا سر تھا اور یہ تھا, یعنی اگر آپ دیکھیں تو یہ اس طرح سے دو لائنیں اور ایک بیچ میں یہ الف یہ ہوتا تھا. تو یہ گائے کا سر ہے اور یہ ذرا سینگ سا اوپر نمایاں کرنے کے لیے اگر میں دکھا پا رہا ہوں تو. تو یہ الف تھا. لام آج بھی اگر لکھا ہو تو اسا ہے, صرف الٹ گیا ہے, یعنی جو ہاتھ میں پکڑنے والی چیز ہے وہ نیچے آ گئی ہے لام کی, اور تو لام کا مطلب اسا ہے. میم جو ہے یہ پانی کی موج کو کہتے ہیں. اگر آپ چھوٹی میم بغیر لمبے ڈنڈا کیے بغیر لکھتے تھے تو پانی کی موج کی طرح. مولانا فراہی تک تو بات یہ تھی کہ ہمارے اور بھی ساتھیوں نے اس پر کام کیا ہے, لیکن ظاہر ہے کہ وہ بھی نامکمل ہے, تحقیقات ابھی مزید باقی اور ہونی چاہیے. مجھے لگتا ہے کہ یہ جملے ہیں پورے پورے, خالی حروف مقطعات نہیں ہیں. جب پرانے طریقے کے مطابق لکھا جائے گا تو پہلے آپ نے بیل بنا دیا, پھر آپ نے اسا بنا دیا, پھر آپ نے پانی بنا دیا. تو ذرا اس جملے پر غور کریں, اس تصویر پر, کہ جو بیل ہے اس کو اسا پانی تک لے گیا. یعنی پہلے الف ہے بیل, پھر لام اسا ہے, حضرت موسیٰ کے اسا کی طرف ذہن لے جائیے. بیل دیوتا کو بھی کہتے ہیں, سردار کو بھی کہتے ہیں. تو حضرت موسیٰ کا عصا سردار کو پانی میں لے گیا. الف لام میم کا مطلب ہوا کہ حضرت موسیٰ فرعون کو پانی میں غرق کرتے ہیں عصا کے زور پہ. ٹھیک ہو گیا جی. اس طرح سے یہ جملے ہیں میری تحقیق کے مطابق. میں نے مضمون لکھا ہوا اس کے اوپر, وہ ابھی نامکمل ہے کیونکہ حامیم صورتوں میں کچھ مسائل ہیں ابھی. تو جیسے ہی مکمل ہو جائے گا تو پھر اپنی تحقیقات چھپنے کے لیے انشاءاللہ پیش کر دوں گا. تو الف لام میم صرف حروف مقطعات نہیں ہیں بلکہ یہ ایک پورا جملہ ہے. آگے بھی آئیں گے تو ہم اس طرح سے الگ الگ دیکھتے چلے جائیں گے. تو اس سورہ میں اتمام حجت فرعون پر جو ہوا اس سے آغاز کیا گیا. ایک اور بات حروف مقطعات کے بارے میں, یہ بالعموم قرآن مجید نے اہتمام کیا ہے کہ الف لام میم حروف مقطعات کے بعد یا کتاب نازل کرنے کا ذکر ہوگا یا کتاب کا ذکر ہوگا. اس کی وجہ یہ ہے کہ قرآن مجید جہاں لکھا ہوا ہے لوح محفوظ میں, وہاں عربی زبان میں نہیں ہے. قرآن اس کو بیان بھی کیا ہے کہ جعلناہ عربیا کہ ہم نے اس کو عربی میں ٹرانسلیٹ کر کے نازل کیا ہے. وہ جو زبان ہے وہ بہت جامع زبان لگتی ہے. جو جیسے ہماری کمپیوٹر کی زبان ہے تو وہ ہماری زبان سے مختلف ہے. تو جو اللہ تعالیٰ نے جس جن حروف میں لکھا ہوا ہے, جن الفاظ میں لکھا ہوا ہے, وہ غالباً پوری سورہ البقرہ الف لام میم جیسے کسی جگہ پہ پوری آ گئی ہوئی ہے. اس کو اللہ تعالیٰ نے ڈھالا ہے قرآن مجید میں. یہ میرا ابھی تک رجحان ہے, اس لیے اس کو بھی آپ غور کرتے رہیے گا, انشاءاللہ آگے مزید باتیں واضح ہوتی رہیں گی. اس کے بعد اگلا جملہ ہے ذالک الکتاب لا ریب فیہ. اس کتاب میں, یہ اللہ کی کتاب ہے. ذالک الکتاب, الکتاب جو ہے یہ کسی بھی کتاب کے لیے بولا جا سکتا ہے, لیکن جو جب اللہ تعالیٰ بول رہے ہیں اور جب یہود سے بات ہو رہی ہے تو اس کا مطلب یہ ہے کہ یہ اللہ کی کتاب کے بارے میں بات ہو رہی ہے. اس کو ہم الف لام جو ہے وہ عوضاً عن المضاف علیہ کہہ سکتے ہیں عربی زبان کے قواعد کے مطابق, کہ یہ ذالک کتاب اللہ ہے, ترجمہ یہ ہو جائے گا, یا یہ میری کتاب ہے. اللہ تعالیٰ بول رہے ہیں یہ میری طرف سے نازل کردہ کتاب ہے, اس کے میری طرف سے ہونے میں کوئی شک نہیں ہے. ٹھیک ہے, ہدن للمتقین, یہ متقیوں کے لیے ہدایت ہے. یہ متقین جو ہیں یہ بالکل وہی لوگ ہیں جن کے بارے میں پیچھے ہم نے انمتا علیہم میں بات کی تھی. انمتا علیہم وہ لوگ ہیں کہ جو جن پر ہدایت نازل ہوئی اپنے اچھے رویے کی وجہ سے انہوں نے باتیں تسلیم کی, مانی, انکار نہیں کیا. تو متقی وہ آدمی ہے جو بنیادی طور پہ اپنے اندر غلطی کو تسلیم کرنے کا جذبہ رکھتا ہے, اپنی غلطی ماننے کو تیار ہے, حق بات کو تسلیم کرنے کو تیار ہے. یہ اصل میں بنیادی طور پر متقی آدمی ہے. اس آدمی کے لیے قرآن مجید ہدایت ہے. دنیا کی کوئی بھی چیز ابو جہل کو مومن نہیں بنا سکتی, وہ ابو بکر ہی کو مومن بنائے گی رضی اللہ عنہ. فرق ایک ہی, وہ تقوی کا فرق ہے کہ میں نے باتیں سن کر ماننے کا ارادہ ہی نہیں رکھتا. ایک آدمی ارادہ رکھتا ہے ماننے کا, جیسے ہی بات واضح ہوگی وہ سوال بھی کرے گا, اعتراض بھی کرے گا, لیکن جیسے ہی بات واضح ہوگی مان لے گا. یہ متقی ہے. تو فرمایا کہ یہ اللہ کی کتاب ہے اور اس کے اللہ کی کتاب ہونے میں کوئی شک نہیں ہے. یہ متقیوں کے لیے ہدایت ہے. ہدایت ہے کا کیا مطلب ہے؟ یعنی اس وقت جتنے بھی یہود میں متقین تھے وہ ایمان لا چکے ہیں, مطلب یہ ہے جملے کا. یعنی جب یہ نازل ہو رہا ہے تو یہود کو سنایا جا رہا ہے کہ یہ سارے یہود کے لیے ہدایت کا سامان نہیں کرے گا, تم میں سے جو متقین ہیں ان کے لیے ہدایت کا سامان کرے گا. تو یہاں الف لام لگا ہوا ہے متقین کے اوپر, سامنے جو قرآن کو سن رہے ہیں, ان میں سے جو متقی بن گئے, ہدایت قبول کر لی انہوں نے قرآن کی. تو جیسے میں نے بتایا تھا کہ تین گروپ یہود کے زیر بحث آ رہے ہیں. ایک وہ جو ایمان لائے, وہ پہلے ہی پہرے میں زیر بحث آ گئے, جو ایمان لے آئے. تو ذالک الکتاب, یہ اللہ کی کتاب ہے, اس کے اللہ کی کتاب ہونے میں کوئی شبہ نہیں ہے. اس کے اوپر جو متقین ہیں ان کے لیے یہ ہدایت کا سامان کر رہی ہے. اب یہ اللہ کی کتابوں کی ایک نشانی بھی ہے کہ وہ برے لوگوں کو ہدایت نہیں دیتی. ایک اور بات شروع ہی میں سمجھ لیجئے, قرآن کی بات ہو یا کائنات کا نظام ہو, دونوں میں اللہ تعالیٰ نے یہ اہتمام کیا ہے کہ یہ دونوں کی دونوں, میں دوسرے اسلوب میں بات بیان کرتا ہوں کیونکہ اب جو میں سوچ رہا تھا وہ غلط یعنی مشکل ہو جائے گا. دیکھیے, کائنات کو دیکھنا ہو یا قرآن مجید کو دیکھنا ہو یا کسی چیز کو دیکھنا ہو, اس کو اگر میں اپنے نفس کی خواہشات کی روشنی میں دیکھوں تو یہ میرے لیے گمراہی کا سامان بنے گا, کوئی بھی چیز قرآن سمیت. اگر میں اپنی خواہشات نفس کی روشنی میں اس کو ماننے اور نہ ماننے کا فیصلہ کروں تو یہ میرے لیے ہدایت کا سامان نہیں کرے گا, کیونکہ میں بےایمانی اختیار کر رہا ہوں اپنے نفس کی خواہشات کے اعتبار سے. تو یہ تقوی کے خلاف ہوتا ہے کہ میں اپنی خواہشات نفس کی روشنی میں چیزوں کو دیکھنے لگ جاؤں. جب میں اپنی فطرت کی روشنی میں چیزوں کو دیکھتا ہوں تو پھر میں تقوی کی روشنی میں دیکھتا ہوں. سائنس کا اور مذہب کا فرق کیا ہے؟ سائنس کائنات کو, فطرت کو مائنس کر کے دیکھ رہی ہے, وہ صرف ریاضیاتی طریقے سے دیکھ رہی ہے, اپنی فطرت کا زور اس میں ڈالتی نہیں ہے, تو اس وجہ سے وہ الحاد پیدا کرے گی. سائنس کو بھی فطرت کی روشنی میں پڑھنا شروع کر دیں, مذہب پیدا ہونا شروع ہو جائے گا. फितरत क्या करती है, फितरत मेरे नफ्स पे उन कवानीन को हाकिम बना देती है जो अल्लाह ने पैदाइशी तौर पर मुझे दे दिए। तो जिस इल्म में भी आप फितरत की रोशनी में ना कर देंगे, वो इल्म इल्हाद की तरफ ले जाएगा, खा वो मज़हब का हो खा वो साइंस का हो। तसव्वुफ की एक लड़ी में ऐसा ही हुआ कि मज़हब है वो, ऐसा नहीं कि वो साइंस है, मज़हब है, लेकिन उसमें नफ्स को जब डाल दिया कि मैं खुदा का ज़ात का हिस्सा हूँ, तो वो गुमराही की तरफ ले गया। जहाँ भी आप अपने नफ्स को मरकज़ में ले आएंगे और फितरत को पीछे कर देंगे, तो समझ लीजिए कि आपने हदायत का रास्ता अपना तारीख कर लिया है। तो मुत्तकी वो शख्स है कि जो अपनी नफ्स को काबू करके अपनी फितरत की रोशनी में, जो फितरी और अखलाकी असूल मेरे पास हैं, उनकी रोशनी में बात को मानने को तैयार हो जाए। जो पीछे अनमत अलहिम था और जो मुत्तकी ने हम माना है, सिर्फ यहाँ रवैया पूरी तरह से ज़ेरे बहस आ गया, वहाँ इनाम भी साथ ज़ेरे बहस आ गया था कि वो कामयाब लोग हैं। तो तकवा क्या हुआ, अब ख्वाहिशात नफ्स क्या होती है, मैं सब में बड़ा हूँ, मुझे कोई छोटा कैसे साबित कर सकता, मैं आपकी बात मान लूँ, आप तो अभी कल पैदा हुए, जुमा जुमा 8 दिन हुए आप स्कूल में जाने लगे और मुझे समझाएंगे आप, ये एक ख्वाहिश नफ्स है, जाहो जलाल, मेरा तकब्बुर, मेरी बड़ाई, मैं अजमत वाला हूँ, आप तो इस तरह गरीब आदमी। कुरैश की सबसे बड़ी मुश्किल यही बन गई कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर नबूवत नाजिल हो गई है, किसी सरदार पर क्यों नाजिल नहीं हुई, यही चीज़ रुकावट बन गई कि दो बस्तियों में से किसी बड़े आदमी पर कुरान उतर आता, कुरान में बयान किया। तो ऐसा क्यों हुआ कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर जो यतीम हैं, उनका बाप भी नहीं है, उनके ऊपर कुरान उतरा, और अभी सरदार भी नहीं थे, नौजवान थे अभी, तो ये क्या हुआ। तो अब तकवे में ये चीज़, कभी नमाज पढ़ने के लिए अच्छा उठना पड़ेगा, मेरे को बड़ा मुश्किल है। हमारे यहाँ एक बड़े अरसे तक जब अंग्रेज़ आने के बाद दाढ़ी का मसला पैदा हो गया, तो दाढ़ी दीन का उस तरह से हुक्म नहीं है, लेकिन बहरहाल हमारे लिए, जो कि हमारे यहाँ तो माना जाता था कि दाढ़ी दीन का हुक्म है, तो कई नौजवानों के लिए मुश्किल बन जाता था, शादी नहीं होगी, ये नहीं होगा। तो ये ख्वाहिशात नफ्स हैं कि हम दीन को ख्वाहिशात नफ्स की बुनियाद पर कबूल करते हैं या रद्द करते हैं। तो मुत्तकी आदमी वो है जो ख्वाहिशात नफ्स के लिहाज से नहीं, बल्कि अपनी फितरत और अपने ज़मीर की रोशनी में चीज़ों को माने देखे। तो जो शख्स भी कुरान से हदायत पाना चाहता है, किसी भी जगह से, कुरान सिर्फ नहीं है, किसी भी आदमी की बात मानना चाहता है, समझना चाहता है, तो वो तकवा इख्तियार करना पड़ेगा, यानी अपने नफ्स को काबू करके सच्चाइयों को मानना पड़ेगा। जिसने अपने नफ्स को काबू करके सच्चाइयों को तस्लीम नहीं किया, वो कुरान मजीद से हदायत नहीं पा सकता, वो अपने बाप से हदायत नहीं पा सकता, वो अपनी माँ से हदायत नहीं पा सकता। इसके लिए ज़रूरी है कि आपके अंदर शरीफाना तर्ज फ़िक्र हो, शरीफाना तरीके से बातों को समझते, मानते, कबूल करते हो। इसको मुत्तकीन के लफ्ज़ से बयान किया है, अलिफ लाम इशारा कर रहा है जो उस वक्त यहूद में से ईमान ला चुके थे। तो फरमाया कि यह अलिफ लाम मीम है, यह अल्लाह की किताब है, इसके अल्लाह की किताब होने में कोई शुबा नहीं है, और ये मुत्तकियों के लिए हदायत का सामान बन रही है, बनती रहेगी, ठीक है। तो ये अब हो गया। कुरान मजीद का डिज़ाइन भी और कायनात का भी डिज़ाइन तकवा चाहता है, खुदा तक पहुंचने के लिए। खुद कुरान ने इसको बयान किया कि यज़िल्लु बही कसीरम व यहदी बही कसीरा वमा यज़िल्लु बही इल्लल फासिकीन। कुरान मजीद के बारे में ये बताया, इसकी मिसालों के बारे में बताया है कि ये बहुतों को गुमराह करता है, बहुतों को हदायत देता है, लेकिन गुमराह किन को करता है, फासिकीन को, जो मुत्तकीन का उलट है। फासिक सरकश को कहते हैं, नाफरमान को कहते हैं। तो नाफरमान कौन है, जो ख्वाहिशात नफ्स के पीछे भाग रहा है और हकायक को, फ़राइज़ को, ज़िम्मेदारियों को छोड़ रहा है। तो ये लाजमी शर्त है। इसलिए मौलाना इस्लाही ने जब मुकदमा लिखा था तदब्बुर कुरान का, तो उसमें लिखा था कि तकवा ज़रूरी शर्त है। इसकी तफसीर लिखने के लिए, इसको समझने के लिए, इसकी तफसीर को मानने के लिए, तफसीर के असूलों में लिखा था कि तकवे के बगैर तफसीर भी नहीं लिखी जा सकती। क्योंकि जब तकवा नहीं है, तकवा ये कोई मजहबी बात ना समझिए, मसलन साइंस को मनवाना हो, तो अगर आप साइंस को मनवाना चाहते हैं तो साइंस के लिए तकवा इख्तियार करना पड़ेगा। आपको मानना पड़ेगा कि हाँ जी ये असूल ठीक हैं, ये आपको मानना पड़ेगा कि जी हाँ ये हकायक सामने आ गए, तस्लीम करते हैं। अगर आप ये नहीं करेंगे तो समझ लीजिए कि काम ख़राब हो जाएगा। تو کسی بھی مضمون میں، کسی بھی دائرے میں، کسی بھی علم میں اس کو تسلیم کرنا پڑتا ہے، پہلے اپنی خواہشات کو چھوڑنا پڑتا ہے، اپنے نظریات کو چھوڑنا پڑتا ہے، یہ سب تقویٰ ہے. تو نظریات ہوتے ہیں، نفس ہوتا ہے، نفس میں جو چیزیں رکاوٹ بنتی ہیں ان کا ذکر کر رہا ہوں. ہمارے نظریات ہو سکتے ہیں فرسودہ، پرانے ماں باپ سے چیز سیکھی ہوئی باتیں، ہمارے اندر کا تکبر، انا، یہ چیزیں، ذمہ داریوں کا بوجھ، یہ سب چیزیں تقوی میں کو رکاوٹ بنتی ہیں. اور پھر جب تقوی نہیں رہتا تو ہم بات کو نہیں مانتے. قریش مکہ کا آگے چل کر دیکھیں گے، وہ کہیں گے ہم جس پر ماں باپ کو پایا اسی پر عمل کرتے ہیں. تو وہ اپنے ایک پرانے نظریات کے ساتھ ایک تعلق بن جاتا ہے اس کی وجہ سے. تو یہ تقوی ہمیں اختیار کرنا ہے حق بات کو ماننے کے لیے. صرف دیکھیے، بعض اوقات یہ ہوتا ہے کہ میں زیادہ پڑھا لکھا، میری ایک ایتھیسٹ سے بات ہو رہی تھی، اس کے والدین اس کو لے کر آئے میرے پاس، تو وہ کافی دیر تک میری بات نہیں سن رہا تھا، کافی دیر لگ گئی. یعنی وہ میں جملہ بولوں وہ کاٹ دے، میں بات کروں وہ کاٹ دے. تو اب ہوا کیا کہ وہ یہ سمجھ رہا تھا کہ یہ مولوی سا ہے، اس کو کیا پتہ نہ دین کا نہ دنیا کا، بس باتیں بنانے بیٹھا ہوا ہے. تو میں نے کیا کیا کہ جب میں نے یہ اسیس کیا، اللہ تعالیٰ مجھے معاف کرے، بعض اوقات یہ کرنا پڑتا ہے، تو پھر میں نے ایک فلسفی اور ایک سائنسدان کی بات سے بات شروع کی. تو پھر اس نے بات سننا شروع کر دی. اب یہ رکاوٹ کیا تھی اس کی؟ کہ یہ جاہل آدمی. تو اب یہ رکاوٹ بن سکتی ہے. تو تقوی میں کئی پہلو ہیں. صرف اتنی بات کہ سامنے والے کی بات میں نے نہیں سننی، یہ کم پڑھا لکھا ہے، مدرسے کا مولوی ہے، فلاں ہے فلاں ہے، تو یہ جو چیزیں ہوتی ہیں یہ رکاوٹ بن جاتی ہیں. تو اس لیے جب دوسرے آدمی کو دیکھیں کہ وہ انکار کر رہا ہے، حق بات نہیں مان رہا، تو قرآن مجید ہی کا رویہ اختیار کرنا چاہیے. قرآن مجید نے پہلے لمحے پر ہی دوسروں کو کافر نہیں کہا، بڑی دیر لگائی، 23 سال لگائے، باتیں واضح کی ہیں، واضح کرنے کے بعد پھر فیصلہ سنایا ہے. تو کئی رکاوٹیں ہوتی ہیں، وہ ہم بھی کمزور ہیں، سارے ہی کمزور ہوتے ہیں. میری بھی نفس کی خواہشات کسی وقت بے قابو ہو کر مجھے حق بات سے روک سکتی ہیں، آپ کی بھی روک سکتی ہیں، اور اس ملحد کی بھی روک سکتی ہیں. تو اس لیے یہ پہلے مرحلے میں کوئی برائی نہیں ہے. ہاں، جب بات بالکل واضح ہو جائے پھر اگر آدمی رکاوٹ بنے تو پھر وہ مجرم ہو جاتا ہے، وہ اللہ ہی جانتے ہیں، ہم نہیں جان سکتے. اب یہ بتا دیا کہ قرآن مجید کے آغاز ہی میں کہ یہود کے کچھ لوگ ہیں جو اس کو اللہ کی کتاب مان رہے ہیں، لیکن وہ کون لوگ ہیں؟ وہ متقی لوگ ہیں. اس سے ہمیں یہ اصول عمومی طور پر بھی معلوم ہو گیا. بات تو وہاں کہی جا رہی تھی ان متقین سے جنہوں نے قرآن کو مانا. ہمارے لیے بھی یہ اصول بن گیا کہ قرآن مجید کن کو ہدایت دے گا؟ یہ متقین کو ہدایت دے گا، فاسقین کو ہدایت نہیں دے گا. تو یہ پہلی آیت ہی میں آپ دیکھیے کہ قرآن کا تعارف کیسا ہو گیا ہے. اللہ کی کتاب بتا دیا گیا، اس میں شک و شبہ سے بالا تر قرار دیا گیا، اور اسے متقی قسم کے رویہ رکھنے والے لوگوں کے لیے ہدایت کا ذریعہ بنا دیا گیا. یہ ہدایت کا ذریعہ جو ہے، یہ ظاہر ہے کہ میں نے کائنات کے بارے میں بتا دیا کہ جیسے ہی آپ فطرت کی روشنی کو نکال کر کائنات کو دیکھیں گے تو سائنس پیدا ہوگی، مذہب پیدا نہیں ہوگا. اسی مظہر کو، اسی فنومینا کو دیکھ کر آپ خدا تک پہنچتے ہیں، اسی فنومینا کو دیکھ کر آپ ایک ہائپوتھیسس تک پہنچتے ہیں، پروسیس ایک ہی ہے. لیکن فطرت الیمینیٹ جب ہوتی ہے تو صرف ہائپوتھیسس برآمد ہوتا ہے، اور جب آپ فطرت کو ساتھ لے کر چلتے ہیں تو پھر دین بھی برآمد ہو جاتا ہے، خدا بھی برآمد ہو سکتا ہے. تو یہ اپروچ کا فرق ہے. ہم سائنس کا انکار نہیں کرتے، اس کے ساتھ ایک چیز کا اضافہ کرتے ہیں کہ اب یہ جو تم نے دریافت کر لیا ہے اس کو فطرت کی روشنی میں دیکھو. ٹھیک ہے، سائنس کی کتاب میں تم نے فطرت کے بغیر لکھ دیا ہے، لیکن اب سائنس کے لیب سے باہر آنے کے بعد، اس یونیورسٹی سے باہر آنے کے بعد، اس کو فطرت کی روشنی میں دیکھو اور خدا کے آگے سر جھکاؤ کہ یہ کائنات جس نے بنائی ہے اس ایک ایک چپے میں اس کے نشانات ہیں. آگے چل کر دیکھیں گے قرآن مجید نے نہ، چونکہ اللہ تعالیٰ کو اس وقت خدا کے ہونے کا انکار کوئی نہیں کرتا تھا جب قرآن مجید اترا، لیکن پھر بھی قرآن مجید نے جتنی باتیں کہی ہیں اس پہ خدا کے ہونے کا بھی انشاءاللہ دلائل سامنے آتے رہیں گے، ان کو ہم سمجھتے رہیں گے. تو ابھی صرف ہم نے 3 باتیں قرآن مجید کے تعارف کے حوالے سے یہاں اللہ تعالیٰ نے بتائی ہیں کہ یہ لوہے محفوظ میں کوئی کتاب ہے، اس کو ہم نے نازل کیا ہے، اللہ کی کتاب ہے، اس کے اللہ کی کتاب ہونے میں کوئی شبہ نہیں ہے، ये मुत्तकियों के लिए हदायत का सामान बनी है। रुफ़े मुकत्तात के बारे में एक बात और अभी जहन में आ गई रह गई थी, वो ये कि ज़्यादातर उन्हीं सूरतों पे आया है जो अहले किताब को किसी न किसी पहलू से या मुखातब करती है या उनका कोई हवाला आ जाए। उसकी वजह भी है कि अभी तक यहूद अपने हरूफ जो हैं, उनके अल्फ़ाबेट्स जो हैं, उनके साथ बड़े मानी पैदा करने की कोशिश करते रहते हैं। अगर आप उनकी किताबें देखें तो इसमें बहुत ज़्यादा काम करते दिखाई देते हैं। अल्लज़ीना युमिनून बिलगैबी व युकीमून अस्सलात व मिम्मा रज़क़नाहुम युन्फिकून, ये वो लोग हैं कि जो ईमान लाते हैं बहुत सारी चीज़ों पर, गैब में रहते हुए नमाज कायम करते हैं और जो अल्लाह ने दिया है उसमें, उस रिस्क में से अल्लाह की राह में खर्च करते हैं। अब जो मुत्तकीन हैं उनकी मज़ीद कुछ पहलू बताए गए हैं। जैसे मैंने बताया कि मुत्तकी ज़िम्मेदारी पूरी करने वाला होता है, तो ख्वाहिशात नफ्स की वजह से बाज़ का तम ज़िम्मेदारियों से भाग रहे होते हैं, उसको मैं अल्लाह ताला ने यहाँ वाज़े किया है कि ये ज़िम्मेदार लोग हैं, समझदार लोग हैं। ये गैब में रहते हुए, एक तर्जमा किया जाता है गैब को मानते हैं, गैब हमें कोई ईमानियात में गैब कोई चीज़ शामिल नहीं की गई, बल्कि यह है कि गैब में रहते हुए, गैब में होते हुए बिन देखे, हमें गैब में रखा गया है, अल्लाह ताला ने हमें गैब में रखा है, अपने आप को हम पर ज़ाहिर नहीं किया, और भी बहुत सारी चीज़ें हम पर ज़ाहिर नहीं की, तो हम बग़ैर देखे मानते हैं। बग़ैर देखे मानने का क्या मतलब है? यानी महज इस्तदलाल की बुनियाद पर मानते हैं, देखे बग़ैर। सर सैयद तक के ज़माने में जो साइंस थी उसमें ये बात कही जाती थी कि साइंस उन चीज़ों को मानती है जो हवास से देखी जा सकती हैं, चखी जा सकती हैं, फाइव सेंसेस। लेकिन ये मुगालता था, साइंस में वो सारी चीज़ें मानी जा रही थी जो लोगों ने देखी नहीं हुई थी। एटम माना जा रहा था, किसी ने एटम देखा नहीं हुआ था। ग्रेविटी मानी जा रही थी, किसी ने ग्रेविटी देखी नहीं हुई थी, जो न्यूटन के तसव्वुर वाली ग्रेविटी, ठीक है, कि मैटर मैटर को खींचता है। तो इस तरह की बहुत सारी चीज़ें थी। अभी बिग बैंग किसी ने नहीं देखा हुआ मानते हैं, तो साइंस भी 90-95% साइंस का हिस्सा ईमान बिलगैब पर मबनी है। अकल के कुछ नतायज हैं, मुशाहिदात में आने वाली चीज़ों के कुछ नतायज हैं जो माने जा रहे होते हैं, ठीक है। तो इल्म का ये बहुत बड़ा हिस्सा होता है कि हम देखी हुई चीज़ों से अनदेखी चीज़ों तक पहुँच जाते हैं, देखी हुई चीज़ों की बुनियाद पर अनदेखी चीज़ों तक पहुँच जाते हैं। तो ये जो ये इल्म है ये बड़ा पुख्ता इल्म होता, यकीन इल्म होता। अगर मैं किसी साइंसदान को कहूँ कि भाई बिलगैब तो बिग बैंग जो है ऐसी तुम लोगों की थ्योरी है, मेरा सर फोड़ देगा। वो कहेगा मेरे पास इतने शवाहिद हैं, इतने एविडेंसेस हैं, ये चीज़ है, वो चीज़ है। इतना यकीन होता है बिलगैब चीज़ों पर, जिनको नहीं देखा होता उनके ऊपर भी हमारा पूरा यकीन होता है। तो यूमिनून बिलगैब का मतलब है कि खुदा, आखरत, वही आने का अमल, फरिश्ते, इन चीज़ों को हम बग़ैर देखे मानते हैं कुछ निशानियों की बुनियाद पर। अल्लाह ताला ने जो नज़रिया इल्म दिया है वो आयात वाला है। आयत उस चीज़ को कहते हैं जो किसी चीज़ की निशानी होती है, कि मैंने मसलन धुआं नज़र आया तो निशानी है कि कोई आग लगी है या कुछ इस तरह की चीज़, गर्द वगैरह उड़ गई है, कुछ ऐसी चीज़। निशानी की बुनियाद पर हम आग तक पहुँचे, धुआं देखकर, दूर से धुआं नज़र आया, हम आग तक पहुँच गए। मैं इसकी मिसाल दिया करता हूँ कि सहरा में हम जा रहे थे, साफ रेत थी, कोई निशान नहीं था, अचानक मालूम हुआ कि किसी इंसान के पाँव के निशान। तो हमने कहा कि हमसे पहले कोई गुजर कर गया है। फौरन हम इस निशान से एक आदमी तक पहुँच गए। थोड़ा आगे बढ़े तो एक सिगरेट का टुकड़ा पड़ा था जिसमें से धुआं निकल रहा था। दूसरा निशान था कि वो भी थोड़ी देर पहले ही गुजरा है यहाँ से। तो दो निशानात की वजह से हमने एक आदमी के अभी अभी गुजरने और गुजरने के बारे में फैसला कर लिया। ये निशान है। इस कायनात के अंदर अल्लाह के निशान ही निशान है। इतने ज़्यादा निशानात हैं, कुरान ने कहा है कि ये कायनात मेरी निशानियों से भरी हुई है। मैं मोटी मोटी निशानियाँ जो है उसका जिक्र किया करता हूँ, क्योंकि वैसे तो हर चीज़ निशान है। ज़िंदगी अल्लाह की निशानी है। इस बेजान मादे जिस जो बिग बैंग के वक्त पैदा हुआ उसमें ज़िंदगी पैदा करना नामुमकिन है। हय्यू कय्यूम के अलावा कोई ज़िंदगी पैदा नहीं कर सकता, ये पहली निशानी है। आज तक इसकी ओरिजिन हल नहीं हो सकी है। दूसरी निशानी अल्लाह ताला की कायनात में वो हमारा सोचना समझना है। इस बेजान मादे के अंदर ये सोचने समझने की सलाहियत कहाँ से आ गई? सिर्फ ऐसा नहीं कि सोचता समझता है, अलूम दरियाफ्त करता है, नए नज़रियात पैदा करता है, वो नज़रियात भी पैदा कर लेता है जिनकी कोई बुनियाद नहीं होती। तो ये दूसरी निशानी है, शऊर जिसको कहते हैं। तीसरी चीज़ ज़ुबान है। ज़ुबान छोटी चीज़ नहीं है, ये शऊर से भी बड़ी ताकतवर चीज़ है। अगर आप कभी देखें कि हम पता नहीं कितनी आवाज़ें निकालते हैं, उन आवाज़ों के साथ मानी जोड़ देते हैं, मैं बोलता हूँ, आप वही आवाज़ें सुनकर उसमें मानी पैदा करते हैं, फिर मुझे जुमले में जवाब देते हैं। आवाज़ें, आवाज़ों के साथ जुड़े हुए तसव्वुरात, जुड़ी हुई चीज़ें, फिर उन आवाज़ों की पहचान, उन आवाज़ों को निकाल सकना ज़ुबान से, और फिर दूसरे को पहुंचाकर पैगाम सुनकर उसका जवाब रिसीव करना। तो ये जो तकल्लुम है ये भी खुदा की निशानी है, ये मादा नहीं पैदा कर सकता। ये तीसरी बड़ी निशानी है खुदा के होने की। चौथी चीज़ रिश्तेदारी, मोहब्बत, नफ़रत, ताल्लुक है। कुरान मजीद ने इसको बयान किया है कि मैंने तुम्हें पानी से पैदा किया और तुम्हारे अंदर रिश्तेदारी पैदा कर दी। मैंने एक मिसाल दिया करता था पहले, अब नहीं देता हूँ आजकल क्योंकि वो लोगों को समझ नहीं आती, लेकिन मैं दोहरा रहा हूँ कि दो मिट्टी की ढेरियाँ सदियों तक एक दूसरे के साथ खड़ी रहें, कोई मोहब्बत पैदा नहीं होती है, यह हो जाती है। दो कंप्यूटर रख दें, 6 महीने बाद जाएं बच्चा पैदा हो गया, वो नहीं हो सकता, मुमकिन नहीं। इस मादे के अंदर ये सलाहियत ही नहीं। तो अल्लाह ताला ने कहा कि मैंने औलाद पैदा करने की सलाहियत तुम्हारे अंदर रखी है, इसको अपनी निशानी के तौर पर बयान किया। तो ये निशानियां हैं जो साइंस एक्सप्लेन नहीं कर सकती। इससे एक तसव्वुर पैदा होगा और बहुत सारे लोगों के जहन में सवाल पैदा हो रहा होगा कि तुम गॉड ऑफ गैप्स का जिक्र कर रहे हो कि जहाँ सवाल हल नहीं होता। नहीं, मैंने मोटी मोटी निशानियाँ बताई हैं। वैसे तो रेत और मिट्टी का बनना भी नाकाबिले फहम है, कैसे वजूद में आ गए, कैसे बन गए, कोई चीज़ भी, सब जगह गैप ही गैप है। अब कहेंगे कि नहीं साइंस कहती है नहीं, देखिए किसी चीज़ के तरीका मालूम होने से उसके इंजीनियर का इनकार नहीं होता। ये कंप्यूटर कैसे बना है, कंप्यूटर बनने का तरीका जानकर हम उसके मौजूद का इनकार नहीं कर सकते। तो आपने साइंस में सिर्फ तरीका दरियाफ्त किया है कि ये चीज़ें बनी कैसे हैं, खुदा का इनकार कैसे होगा, मौजूद का इनकार कैसे होगा, मौजूद यानी ईजाद करने वाला, तो ईजाद करने वाले का इनकार कैसे होगा। आपने प्रोसेस जाना है, यानी मुर्गी के अंदर अंडे से कैसे बच्चा निकलेगा, वो आपने प्रोसेस देख लिया कि भाई वो गर्मी में बैठ रहे तो उसके अंदर बच्चा बन जाता है। आप मुर्गी के नीचे रख दें, इनक्यूबेटर में रख दें, बन जाएगा, क्योंकि वो तो हरारत से बनना है उसने, जो जब उसको मुनासिब हरारत पहुंचेगी। लेकिन मुर्गी का अंडा पैदा कैसे हुआ है, वो प्रोसेस कभी देखा है? तो कोई जगह ऐसी नहीं जहाँ पर खुदा का इनकार किया जा सके। एक्सप्लेनेशन सिर्फ इस बात की हुई है कि ये बनी कैसे है, इस बात का इनकार मुमकिन नहीं है कि इसको बनाने वाला कोई नहीं है। ऑटोमेटिक गाड़ी को देखकर समझें कि इसका कोई बनाने वाला ही नहीं है, ये कैसी हो? तो कायनात की सबसे बड़ी गलतफहमी पैदा करने वाली चीज़ इसकी ऑटोमेशन है, ये खुद कार निज़ाम के तहत चल रही है। अगर हम अपने चीज़ें ऐसी बना रहे हैं कि दरवाज़े खुद ही खुल जाते हैं, बंद हो जाते हैं हमारे जाने पर, हमें देख कर दरवाज़ा खुल जाता है, हमारा चेहरा पहचान कर दरवाज़ा खुल जाता है, हर चीज़ ऑटोमेटिक हो रही है, तो फ़र्ज़ कर लीजिए कि आपको नहीं पता चला कि बिजली कहाँ से आ रही है, तो बस आप बिजली को भी यही समझेंगे कि पता नहीं कोई। तो ऑटोमेशन है कायनात की जो गलत फहमी पैदा करती है, वगरना हर चीज़ खुदा के हुक्म से हो रही है। हुक्म इमीडिएट नाजिल नहीं होता कि अभी हुक्म होगा तो ये हो जाएगा, नहीं, उसने अरबों साल पहले हुक्म जारी कर रखे हैं, उनके असर में ये सब काम हो रहे हैं। तो यूमिनूना बिलगैब का मतलब है दलाइल की बुनियाद पर, निशानियों की बुनियाद पर हम कुछ चीज़ों को मानते हैं। मैंने अभी अल्लाह ताला के बारे में बात कही है, आखिरत के बारे में भी मैं दोबारा दोहरा रहा हूँ कि अपनी फितरत की रोशनी में कायनात को देखें तो दीन पैदा होता है। अब मेरी फितरत में नेकी और बदी का तसव्वुर है, नेकी और बदी के तसव्वुर में मैं ये मानता हूँ कि झूठ बोलना बुरी बात है, सच बोलना अच्छी बात है। मैं ये मानता हूँ कि किसी के पैसे बटोरना बुरी बात है और किसी की खिदमत करना अच्छी बात है। तो फ़र्ज़ कर लीजिए कि एक आदमी जिसने सारी ज़िंदगी दूसरों का पैसा बटोर के, खिलौने तोड़ के, उनकी चीज़ें छीन कर गुजारी हो, और एक आदमी ने शरीफाना तरीके से ज़िंदगी गुजारी हो, ना किसी को गंद पहुंचाई हो, कई फाके भी काटे हों, क्या इन दोनों का इंजाम बराबर होना चाहिए? अगर मैं अपनी फितरत की, इस फितरत की रोशनी में जो मेरे ज़मीर में की सूरत में मेरे पास है, इस कायनात को देखूं तो आखिरत का इनकार करना मेरे लिए नामुमकिन है, बिल्कुल नामुमकिन है। ये कैसे हो सकता है कि एक नेक आदमी और एक बद आदमी, एक लुटेरा और एक खिदमतगार, दोनों का अंजाम बराबर हो जाए? मेरी फितरत इसको कबूल नहीं करती। वैसे इस कायनात को देखें तो जुल्म से भरी हुई है, फितरत की रोशनी में देखें तो आखिरत का इंतज़ार करती है, फिर जुल्म ख़त्म हो जाता है। ये आखिरत को बिलगैब, जो मैंने बिलगैब में एक निशानी बता रहा हूँ आखिरत के बारे में, तो ये अब वही जो है उसकी निशानी कुरान में ये आगे चलकर वाजे करेगा। मैं यहाँ उसको स्किप कर रहा हूँ क्योंकि वो अपने मौके पर जब आएगी तो समझ आ जाएगी आपको, सूरह नजम में जब हम पहुँचेंगे। तो ये अल्लज़ीना यूमिनूना बिलगैब का मतलब है कि हम जिन हकायक को मानते हैं दलाइल की बुनियाद पर, बग़ैर देखे मानते हैं। ज़हीन और गैर ज़हीन आदमी का फ़र्क यही है, यानी हाइपोथेसिस निकालते हुए और नज़रिया बनाते हुए साइंसदान वही काम करता है जो खुदा को मानते हुए हम करते हैं। अगर आप एक लम्हे के लिए देखें कि बिग बैंग उन्होंने दरियाफ्त कर लिया, हमने नहीं दरियाफ्त किया, हमने नहीं माना। खुदा को उन्होंने इनकार कर दिया, हमने खुदा को मान लिया। उन्होंने क्या किया? मुल्हदीन ने यह कहा कि कायनात खुद ब खुद बन गई है, कायनात खुद ब खुद बन गई है। कोई चीज़ें खुद ब खुद बनती हैं? हमारे ने ख्याल में ये बेवकूफ़ी है कि ये मान लिया जाए कि चीज़ खुद ब खुद बन गई, कुछ नहीं था बन गई, बिल्कुल अजीब सी बात है। हमने कहा खुदा ने बनाई है, मुरीद कहते हैं ये बेवकूफ़ी है। तो बेवकूफ़ी हम दोनों ही कर रहे हैं। ये भी बेवकूफ़ी है कि कायनात को ना होने से खुद बहुत मान लिया जाए, और ये भी बेवकूफ़ी है कि हम कायनात में खुदा को मान लें, मान लेते हैं बेवकूफ़ी। लेकिन एक बात मेरी फितरत के मुताबिक है और एक मेरी बात फितरत के मुताबिक नहीं है, ये वाज़ेह रहना चाहिए। जब मैं खुदा के बग़ैर कायनात को मानता हूँ तो ये मेरी फितरत के ख़िलाफ़ है, मैं खुदा को मानने वाला मखलूक। तो अपनी फितरत के मुताबिक सबसे अच्छा जवाब ये है कि इसको एक खुदा ने बनाया है, और फितरत का इनकार कर दूँ तो फिर मैं कहूँगा ये खुद बखुद बन गई, क्योंकि मेरे पास जवाब ही कोई नहीं और हैं। दोनों ही बेवकूफ़ी हैं अगर उस तरह से देखा जाए जैसे साइंसदान देखते हैं। तो ये भी बेवकूफ़ी है, मसलन मैं कहूँ कि ये कपड़ा खुद बहुत बन गया, किताबें भी खुद बहुत अरेंज हो गई। वो किसी इमाम का, क्योंकि कई किताबों में इमाम शाफ़ी का नाम है और कई किताबों में इमाम हनीफा का नाम है रहिमहुल्लाह, तो एक वाक्या सुनाया जाता है कि वो मुनाज़रा था, तो मुनाज़रे में वो लेट हो गए तो इमाम साहब लेट हो गए। तो जो मुखालिफ था, मुल्हिद था, यानी एथीस्ट था, उसने इमाम साहब से कहा कि आप मुनाज़रे के लिए आना था, आप लेट हो गए। इमाम साहब ने कहा कि भाई देखो, मेरे रास्ते में दरिया पड़ता है, तो मैं जब दरिया के किनारे पर आया तो वहाँ कोई मल्लाह नहीं था, किश्ती भी नहीं थी, तो मैंने फिर खड़ा हो गया वहाँ पर और मैंने देखा कि एक दरख्त खुद बहुत कटा, तख्ते बने, तख्तों में फिर खुद बखुद जुड़ गए और कोई किश्ती बन गई, मैं उसमें बैठा, दो चप्पू भी बन गए थे, मैं किश्ती चला के तो दरिया पार करके आया हूँ, तो इस वजह से लेट हो गया हूँ। मुल्हद ने कहा कि एक तरफ तुम लेट आए हो और दूसरी तरफ तुम झूठ भी बोलते हो। तो इमाम साहब ने कहा कि मैंने क्या झूठ बोला है? उन्होंने कहा तुमने कहा कि दरख्त खुद बहुत कटा, किश्ती बन गई हो, तुम बैठ के आ गए। तो उन्होंने कहा कि इसमें झूठ क्या है, تم تو پوری کائنات کو مانتے ہو کہ خود بخود بن گئی ہے اور میں تو صرف کشتی کی بات کر رہا ہوں. ٹھیک ہے, اب یہ جو اپروچ ہے اصل میں یہی مسئلہ ہے کہ میرے لیے یہ کشتی بننا تو ناممکن ہے لیکن اتنی بڑی کائنات خود بخود بن گئی ہے. کہاں سے؟ وہ بگ بینگ کی پوری ایک نظریہ دیا جاتا ہے, اور بھی نظریات ہیں لیکن بہرحال. تو اب یہ جو خود بخود بن جانا ہے یہ بھی ویسی ہی احمقانہ بات ہے, اور اگر نعوذ باللہ خدا کو ماننا کوئی احمقانہ بات ہے تو ٹھیک ہے, تو آپ کے لیے وہ ہوگی. لیکن ایک بات میری فطرت کے مطابق ہے کہ میں کسی چیز کو بھی خود بخود ہوتا دیکھتا ہی نہیں, کسی چیز کو نہیں دیکھتا, کوئی نہ کوئی سبب ضرور ہوتا ہے. ہاں, اب ایک سوال پیدا ہوگا کہ خدا کو کس نے بنایا. وہ جب خدا کو دیکھیں گے تو پھر صحیح جواب ملے گا, کیونکہ اللہ تعالیٰ مخلوق نہیں ہے, ہم نے صرف مخلوقات دیکھی ہیں. اس لیے ہمارے ذہن میں ہر چیز کو دیکھ کر یہی سوال آتا ہے کہ کس نے بنایا ہے. خدا چونکہ مخلوق نہیں ہے تو یہ سوال ہی پیدا نہیں ہوگا, وہ خالق ہے, خود سے ہے, تو مخلوق کو دیکھ کے سوال پیدا ہوتا ہے. مثلا آپ اس میز میں جو سامنے آپ کے پڑی ہے اور باہر درخت میں فرق کرتے ہیں. میں یہ بتاؤں آپ کو کہ یہ میز اللہ نے بنائی ہے, آپ کہیں گے نہیں. میں کہوں درخت اللہ نے بنایا, آپ کہیں ٹھیک ہے, ہو سکتا. تو یہ مخلوق اور وہ مخلوق دونوں مخلوق ہیں, لیکن دونوں میں ایسا فرق ہے کہ ہم خالق کا فرق کر لیتے ہیں, یہاں بڑے ہی مان رہے ہیں, وہاں خدا مان رہے ہیں. تو ایسے ہی جب ہم مخلوق کے علاوہ غیر مخلوق کو دیکھیں گے جو بنی ہوئی چیز بنائی ہوئی چیز نہیں ہے, تو ہم یہ سوال ہی پیدا نہیں ہوگا. تو فرض کر لیجئے کہ اس سوال جواب پر اطمینان نہیں ہوا تو کوئی حرج نہیں ہے, کئی سوالات کے جواب نہ سائنس کے پاس ہے نہ ہمارے پاس ہیں, تو انتظار کرتے ہیں انشاءاللہ قیامت والے دن حل ہو جائے گا. لیکن یہ بات یاد رکھیے کہ ایک تسلسل کا کوئی بھی چیز مان لیں, کوئی بھی نظریہ مان لیں, بگ بینگ مان لیں, ملٹی یونیورس کا نظریہ مان لیں, وہ مسلسل بنتی چلی آ رہی ہے. جب آغاز ہوا تو کہاں سے ہوا؟ تو کہیں نہ کہیں سے آغاز ماننا پڑتا ہے. ہم خدا سے مان رہے ہیں, آپ کائنات کو خود بخود مان رہے ہیں, ہم خدا کو خود بخود مان رہے ہیں, برابر, کوئی مسئلہ نہیں ہے. تو اس لیے استدلال انسان کا ذہن کرتا ہی ایسے جیسے ہم سوچ رہے ہیں. تو الذین یؤمنون بالغیب, جو غیب کو غیب میں رہتے ہوئے بغیر دیکھے چیزوں کو مانتے ہیں, ویقیمون الصلاۃ, یعنی یہ ذہین لوگ ہیں, فطین لوگ ہیں, فطرت کے مطابق غیب میں رہنے کے باوجود کچھ حقائق کو تسلیم کرتے ہیں, کیونکہ وہ حقائق کی طرح واضح ہو جاتے ہیں. وہ ذمہ دار بھی ہیں, دینی تقاضے, تقوی کے تقاضے پورا کرنا جانتے ہیں, وہ نماز پڑھتے ہیں اور جو کچھ ہم نے ان کو دیا ہے اس میں سے رزق میں سے خرچ کرتے ہیں. ہمیشہ یاد رکھیں کہ تقوی کی جو اظہار ہے وہ اعمال کی صورت میں ہوتا ہے, ہمیشہ یاد رکھیں. وہ کچھ عمل ہو رہے ہوتے ہیں, کچھ چیزیں وجود میں آ رہی ہوتی ہیں, اگر وہ عمل ظاہر نہیں ہوئے تو سمجھ لیجئے کہ تقویٰ نہیں ہے, سمجھ لیجئے تقویٰ نہیں ہے. عمل دو طرح کے ہیں, ذہنی عمل بھی ہے اور جسمانی عمل بھی ہے. ذہنی عمل میں یومنون بالغیب ہے, اور جسمانی عمل میں نماز اور اللہ کی راہ میں خرچ کرنا ہے. اب آپ کہیں گے کہ تم نے تقوی کی بات کی تھی کہ تقوی کا مطلب ہے کہ صحیح رویہ, نفس کی سے آپ آزاد ہو کر نفس کی اکساہٹوں سے اور تمناؤں سے ہم کسی بات کو مان لیں تو یہ تقوی ہوتا ہے. تو اس تقوی کو جیسے میں نے بتایا کہ عمل میں ڈھلنا چاہیے, اور اس تقوی کی کچھ دینی نشانیاں ہوتی ہیں خدا کے ساتھ, کیونکہ یہ تقوی یہاں خالی رویے کا نام نہیں ہے, خدا کے ساتھ تعلق کی بھی علامت ہے. تو اس لیے پھر تقوی سے جو دین وجود میں آتا ہے, کسی بھی تہذیب میں چلے جائیں, ہماری فطرت عجیب و غریب کام کرتی ہے کہ ہم عبادت کرتے ہیں اور لوگوں کی خدمت کرتے ہیں. دین انہی دو چیزوں کا نام ہے, عبادت کرتے ہیں اور لوگوں کی خدمت کرتے ہیں. دین انہی دو دائروں میں گھومتا رہتا ہے. ہمارے ہاں عام طور سے فقہ کی کتابوں میں تقسیم کی جاتی ہے حقوق اللہ اور حقوق العباد, بالکل وہی چیز. عبادت کی جگہ نماز ہے اور لوگوں کی خدمت کی جگہ مما رزقناہم ينفقون ہے. تو ये वो लोग हैं कि जो ईमान बिलगैब यानी इस्तदलाल की बुनियाद पर, अकल की बुनियाद पर हकायक को मानते हैं, देखने का मुतालबा नहीं करते। जो लोग देखने का मुतालबा करने लग जाते हैं वो ना साइंसदान हो सकते हैं ना मजहबी हो सकते हैं। तो आगे चलकर यहूद का ये जुमला नकल भी किया गया है कि वो कहते हैं अल्लाह को खुला खुला दिखाओ हमें, तो उसकी वजह से यूं मिनूना बिलगैब में बिलगैब यहाँ बोला गया है। तो अच्छा साइंसदान कौन होगा? जो सामने चीज़ें देखकर मुशाहिदा करके उससे कुछ नताइज निकालेगा, बिलगैब बातों को मानेगा। और अच्छा मोमिन क्या होगा? जो कायनात की निशानियां देखकर खुदा को मानेगा। अब जैसे ही नज़रिया कायम होगा दिमाग में, तो एक साइंसदान भी क्या करेगा? उसके मुताबिक ज़िंदगी गुजारनी शुरू कर देगा। और मोमिन क्या करेगा? उसके मुताबिक ज़िंदगी गुजारनी शुरू कर देगा। अल्लाह को मानते ही जो तकवे का ज़हूर होना चाहिए वो इन दो दायरों में होता है। नमाज़ें पढ़ी जा रही होती हैं, लोगों की खिदमत की जा रही होती है, हकुकुल्ला पूरे किए जा रहे होते हैं, हकुकुल इबाद पूरे किए जा रहे होते हैं। अगर एक चीज़ कम हो जाए तो दीन आधा रह जाता है। एक चीज़ कम हो जाए, इबादत में नहा हो जाए या लोगों के साथ उनकी खिदमत ख़त्म हो जाए, तो आधा दीन ख़त्म हो जाता है। तो नमाज यकीमून सलात मेरा खुदा के साथ ताल्लुक़ का इजहार है, जो मेरे तकवे से पैदा हुआ है, जो मेरे इस कायनात को फितरत की रोशनी में बिलगैब तरीके पर देखने से साबित हुआ है। माफ़ी चाहता। और दूसरा मेरा जो इजहार है वो लोगों के साथ हुस्न सलूक में है। उसकी सबसे मुश्किल चीज़, यानी मैं आपको हंस कर मिल सकता हूँ, मैं आपको आए तो बैठा सकता हूँ अपने चारपाई पे, अपने पीढ़ी पर, अपने सोफे पर, कुर्सी पर, लेकिन जब जेब में से पैसे देने पड़े, ये खिदमत सबसे मुश्किल खिदमत है। और नमाज़ पढ़ना भी सबसे मुश्किल इबादत है, क्योंकि ये रोज़ाना 5 वक्त मांगी गई है। इसलिए इन दो का जिक्र करके सारी चीज़ें इनके ज़ैल में आ जाएंगी, इनके तहत आ जाएंगी। तो फरमाया कि ये गैब पर, गैब में रहते हुए हकायक को मानते हैं, देखने का मुतालबा नहीं करते। देखने वाले ना किसी भी अलूम में इल्म को तस्लीम नहीं कर सकते। नमाज पढ़ने वाले हैं, ज़कात देने वाले हैं, यानी अल्लाह की राह में खर्च करने वाले हैं। हमारे यहाँ नमाज की जो है वो अहमियत दौरे जदीद में तो काफ़ी कम हो गई है, लेकिन नमाज बड़ी जामे चीज़ है। आगे चलकर मज़ीद बातें इसके बारे में आती रहेंगी। नमाज ना सिर्फ ये कि हमारे खुदा के साथ ताल्लुक़ को बनाती है, बल्कि उसको कायम रखने में मदद देती है। और नमाज जो है, समझिए कि एक जैसे किले की दीवारें होती हैं, उस तरह फसील बना देती है। नमाज हमारी इस तरह से हिफाजत करती है, हमारे तकवे की हिफाजत करती है। कुरान ने इसको आगे चलकर हम देखेंगे बयान भी किया, तन्हा अनिल फहशाए वल मुनकर जैसी आयतों में, कि बिल्कुल महफूज कर देती है हमें कि इसका काम यही है। ये वैसे असूली तौर पर बात जान लेनी चाहिए कि जितनी नेकियां हैं वो बुराइयों से रोकती हैं, और जितनी बुराइयां हैं वो नेकियों से रोकती हैं। ये वैसे ही जान लेना चाहिए, असूली तौर पर यही बात है। नमाज उसमें सबसे ज़्यादा मौसर है, और अल्लाह की राह में बंदों की खिदमत करना खर्च करके, ये सबसे ज़्यादा मुअस्सर चीज़ है दोनों ही। पैसा जो है, जब हम वो निकालते हैं तो हम अपने नफ्स पर सबसे बड़ा बोझ डालते हैं, सबसे बड़ा दबाव उसके ऊपर डालते हैं कि पैसा कमाया हुआ अपने वो दे दे। और नमाज के लिए जब उठते हैं तो वो भी हम अपने नफ्स को काबू करते हैं। रोज़ा भी अहम चीज़ है, वो भी इबादत का हिस्सा है, उस पर इंशाल्लाह बात करेंगे जब अपने वक्त पर। तो ये जो चीज़ है कि इबादत जो है वो दरअसल इतनी नेकी का वो पहलू है जो मेरे अंदर ईमान बिल गैब की तकवीयत, उसको उसका क्याम, उसकी तहजीब, उसको बढ़ाना, उसको नशोनुमा देने का काम नमाज करती है। और ऐसा ही रोज़ा, ऐसा ही अल्लाह की राह में खर्च करना है। हज़रत ईसा का एक जुमला बहुत दिलचस्प है, उन्होंने कहा कि जहाँ माल होता है वहीं दिल रहता है। तुम अपना माल अल्लाह के पास रखा करो ताकि तुम्हारा दिल अल्लाह के पास रहा करे। तो उन्होंने खर्च करने की हिकमत बताई कि दरअसल खर्च करने से होता क्या है। होता यह है कि माल जहाँ जा रहा है ना, वहाँ नफ्स भी भाग भाग के जा रहा है। तो ये तीन निशानियाँ मज़ीद बताएं उन मोमिनीन की, यानी अहले किताब में से, बनी इसराइल में से वो लोग ईमान ला रहे थे जो कुरान के नाजिल होने से पहले ही अपनी नमाज़ों पर कायम थे, अखराजात करते थे, अल्लाह की राह में खर्च करते थे, और वही ईमान लाए हैं, वही ईमान बिलगैब वाले हैं। जो ये तकाजा करेंगे कि अल्लाह को दिखा दीजिए, वो ईमान लाने के लायक लोग ही नहीं हैं, क्योंकि ये मुतालबा गैर इल्मी मुतालबा है, गैर इंसानी मुतालबा है। दुनिया की बेशुमार चीज़ें हर इंसान, यानी रेडी लगाने वाला अनपढ़ जो कभी स्कूल नहीं गया, वो भी बेशुमार चीज़ें ऐसी मान रहा होता है जो उसने नहीं देखी होती। मसलन आप में से किसने देखा है कि आप अपने माँ बाप के घर पैदा हुए थे, बता दीजिए, मान रहे हो तो मुझे बता दीजिए किसने देखा है कि उन्होंने, उनकी वालदा ने उनको पाला था, या जिसने भी सरपरस्त अगर किसी ने पाला है तो बता दीजिए। बस आपने बड़े होकर देखा, अपनी ज़िंदगी के पहले दो साल में तो नहीं देखा, लेकिन मान रहे होते हैं। हर आदमी मान रहा होता है, बिलगैब मान रहा होता है कि ये मेरे वालदैन हैं, जिन्होंने बता दिया उनकी बात मान ली। मुझे नहीं पता कि मेरे वालदैन जिन्होंने मुझे पाला, जिन्होंने दावा किया कि हम तुम्हारे वालदैन हैं, वो वाकई मेरे वालदैन हैं, बिलगैब ही मान रहा हूँ। यानी कोई आदमी, कोई नज़रिया बता दीजिए जिसमें गैब का, बिलगैब मामला ना हो, बिन देखे मानने का मामला ना हो। तो हर शख्स बिन देखे बहुत सारी चीज़ें मान रहा है। हमारे पास मेरा टाइम हो गया ज़्यादा ना जी, तो यहाँ रोक लेते हैं, अभी नमाज और इन्फाक के ऊपर मज़ीद बात करेंगे। वा आखिर दामान अल्हम्दुलिल्लाह रब्बिल आलमीन।